नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.7 इन्टरनेट अनलाइनमा www.vijayfm.org.np र 101.7 विजय एफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभरकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको विजय खबरमा ढोलराज राणा भाटको नमस्कार। शुरूआतमा प्रमुख खबरका मुख्य शीर्षकहरू। चितवनका दुई पत्रकारलाई प्रहरीद्वारा दुर्व्यवहार र गिरफ्तार। पत्रकार महासंघ चितवनद्वारा भर्त्सना। आगामी दिनमा घटना दोहोरिन नदिने प्रहरीको भनाई। महासंघलाई आएको सहयोग व्यक्तिले नबुझ्न पत्रकार महासंघ नवलपुरको आग्रह। ढाडमा गोली लाग्दा बोलिङटार चार चुली बोजाका एकजना घाइते। घटना शंकास्पद रहेको भन्दै अनुसन्धान जारी। नवलपुरमा 2 किलो 40 ग्राम लागू औषध गाँजा बरामद। महत्वपूर्ण आयोजना र अत्यावश्यक उद्योग चलाउन चितवन प्रशासनको अनुरोध। क्रिकेट रंगशालाको कार्य चाँडै शुरू हुने। पालीनन्दन गाउँपालिकाका विभिन्न मस्जिद र मदरसामा अनुगमन। र निजी प्रयोगशालाहरूले पनि COVID-19 को परीक्षण गर्न पाउने। अनेरसो ब्युरो राष्ट्रिय युवा संघको भरतपुरमा रक्तदान। 85 जनाद्वारा रगत प्रदान।
सादर आमन्त्रण। हाम्रे ममतामयी माता वसुन्धरा रेग्मी गौडेलको यही वैशाख 5 गते 90 वर्षको उमेरमा भएको दुःखद निधनले हामी अत्यन्तै मर्माहत भएका छौं। यस दुःखद घडीमा साथ दिनुहुने, सहयोग गर्नुहुने तथा सागर जानुहुने आफन्त, छरछिमेक, इष्टमित्र, बन्धु बान्धव सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौ। साथै यही वैशाख 17 गते परेको 13 दिनको पुण्यतिथिमा हाम्रो आफ्नै निवास गैंडाकोट 11 हर्कपुरमा गहुँत ग्रहणका लागि सादर आमन्त्रण गर्दछौ। छोरा बुहारी हरि शर्मा रेग्मी विजय, तारा देवी रेग्मी, कृष्ण प्रसाद रेग्मी, टीका देवी रेग्मी, छोरी ज्वाई जमुना अधिकारी, विष्णु प्रसाद अधिकारी, सरस्वती नेउपाने, दण्ड पानी नेउपाने, पार्वती सुवेदी, इन्द्रमणि सुवेदी तथा समस्त रेग्मी गौडेल परिवार।
अब खबर विस्तारमा। शुरूआतमा प्रसंग। चितवनका दुई पत्रकारलाई प्रहरीले दुर्व्यवहार गिरफ्तार गरेको छ। यसैसँग सम्बन्धित प्रसंगबाट। लकडाउनका समयमा रिपोर्टिङ गरिरहेका चितवनका दुईजना पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ। भरतपुर स्थित 24 कोटीबाट चितवन प्रहरीले काया कैरेन दैनिकका सम्पादक विनोद बाबु रिजाल र रेडियो त्रिवेणीमा कार्यरत पत्रकार अर्जुन अधिकारीलाई आज बिहान 10 बजे नियन्त्रणमा लिएको थियो। पत्रकारले परिचय पत्र देखाउँदा समेत लकडाउनमा कसैलाई नचिन्ने भन्दै नियन्त्रणमा लिएर पत्रकार महासंघको रोहबरमा 1.5 घण्टापछि रिहा गरिएको छ। उनीहरूलाई प्रहरीले स्थलगत रूपमा दुर्व्यवहार गरी संचार साधन र सवारी साधन समेत नियन्त्रणमा लिएको थियो। कार्यक्षेत्रमा खटिएको जानकारी गराउँदा गराउँदै पनि त्यहाँ खटिएका प्रहरीले अपशब्द बोल्दै दुर्व्यवहार गरी गिरफ्तार गरेर पत्रकारले खिचेको फोटो र भिडियो समेत डिलिट गर्न लगाइएको थियो। पत्रकारहरूलाई प्रहरीद्वारा गरिएको दुर्व्यवहार र गिरफ्तारीप्रति नेपाल पत्रकार महासंघ, चितवन प्रेस संगठन नेपाल चितवन र नेपाल प्रेस युनियन चितवनले गम्भीर ध्यानकर्षण भएको जनाएको छ। पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, प्रेस संगठन चितवनका अध्यक्ष प्रकाश मेडग्यावली र प्रेस युनियन चितवनका प्रेस संगठन चितवनका अध्यक्ष प्रकाश मणि ग्यावली र प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले एक संयुक्त विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, पत्रकारलाई दुर्व्यवहार गरी सवारी साधन समेत नियन्त्रणमा लिए गरिएको गिरफ्तारीको घोर भर्त्सना गर्दछौ। पत्रकारको परिचय पत्र लगाएर कार्यक्षेत्रमा खटिएका रिजाल र अधिकारीलाई नियन्त्रणमा लिई भरतपुरको कवडहलमा रहेको क्वारेन्टाइनमा राखिएको थियो। संकटको बेला राज्य संयन्त्रले आम नागरिकलाई अप्ठ्यारो परिस्थितिमा सहयोग गर्नुपर्नेमा उल्टै कार्यक्षेत्रमा खटिएका पत्रकारहरूमाथि दुर्व्यवहार गरी गिरफ्तार गर्ने कार्यमा संलग्न प्रहरीलाई कार्यवाहीको माग गर्दै पत्रकारको सवारी साधन र संचार साधन जबरजस्ती नियन्त्रणमा लिने क्रममा भएको क्षतिको पूर्तिको पनि माग गरिएको छ। कोरोना भाइरसको महामारीको समयमा अग्रपंक्तिमा रहेर आम नागरिकलाई सुसूचित गराउने काममा खटिएका पत्रकारको सुरक्षाको सवालमा संवेदनशील रहन र स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाउन स्थानीय प्रशासनसँग माग गरिएको छ। यसैबीच जिल्ला प्रहरी कार्यालयले उक्त घटनाप्रति क्षमा याचना गर्दै आगामी दिनमा यी र यस खालका घटना दोहोरिन नदिने जनाएको छ। पत्रकारहरूका लागि महासंघ मार्फत आएको सहयोग थाहा नै नदी व्यक्तिले बुझेको भन्दै नेपाल पत्रकार महासंघ नवलपुर शाखाले त्यसो नगर्न अनुरोध गरेको छ। महासंघका अध्यक्ष होमराज राणाभाटद्वारा जारी प्रेस विज्ञप्ति मार्फत कसैबाट गरिएको सहयोग महासंघलाई थाहा नै नदी महासंघकै जिम्मेवार व्यक्तिहरूबाट बुझिलिएको भन्ने समाचार बाहिर आएकोले सत्य तथ्य छानबिन गरी यथार्थ बाहिर आउँदा भोलि आइपर्ने जटिलताको जिम्मेवार पत्रकार महासंघ नहुने प्रश्न पारिएको छ। स्वास्थ्य संकटकालीन अवस्थामा पनि जिल्लाका श्रमजीवी पत्रकारहरूले धेरै मेहनत र जोखिमसहित दैनिक कार्यहरू गरेको भन्दै उनीहरूका लागि महासंघलाई आएको सहयोग व्यक्तिले लिएर त्यस्ता गैर जिम्मेवार कार्य गर्ने छुट कसैलाई नभएकोले तत्काल महासंघका नाममा आएका सुरक्षा सामग्री महासंघलाई नै बुझाउन अनुरोध समेत गरिएको छ। यदि नबुझाए भविष्यमा आइपर्ने जुनसुकै समस्याको आफै जिम्मेवार हुनुपर्ने विज्ञप्ति मार्फत प्रश्न पारिएको छ। साथै पत्रकार महासंघलाई आवश्यक सुरक्षा सामग्री हस्तान्तरण गर्न चाहने जुनसुकै निकायलाई 9855536333 र 9855704509 सम्पर्क गरी सहयोग गर्न अपील गर्दै त्यसरी आएको सहयोग फिल्डमा खटिनेदेखि समस्यामा परेका पत्रकारहरूलाई सहयोग गर्ने नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष हुमराज राणा भाटले बताउनु भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा महत्वपूर्ण आयोजना र अत्यावश्यक वस्तु तथा सेवा उत्पादन तथा वितरण गर्ने उद्योग सञ्चालन गर्न सार्वजनिक सूचना जारी गरेको छ। आज जारी गरेको सूचनामा प्रशासनले जिल्ला विपद व्यवस्थापन समितिको वैशाख 12 गतिको निर्णय अनुसार यस्ता आयोजना र उद्योग सञ्चालन गर्न भनिएको हो। सरकारले लागू गरेको लकडाउनको समेत पालना हुने गरी यस्ता आयोजनाहरू सञ्चालन गर्न सहजीकरण गर्न प्रशासनले आग्रह गरेको छ। संघीय सरकार र प्रदेश सरकारले लकडाउनका बेलामा पनि सञ्चालनका लागि स्वीकृति दिएका आयोजना वर्ष अघि सम्पन्न गरिसक्नुपर्ने आयोजना विपद तथा जोखिम हुन सक्ने आयोजनाहरूको काम सुचारू गर्न प्रशासनले अनुरोध गरेको हो। तर त्यसका लागि अनिवार्य आन्तरिक क्वारेन्टाइन बनाउने र प्रशासनले जारी गरेका मापदण्ड लागू गर्न पनि जारी सूचनामा उल्लेख गरिएको छ। जिल्ला प्रशासन कार्यालयले क्वारेन्टाइन सम्बन्धी मापदण्ड पनि तयार गरेको छ। यस्ता आयोजना सञ्चालन गर्दा एकपटक कामदार लैजान जिल्ला प्रशासन कार्यालयबाट पास लैजानुपर्ने, क्वारेन्टाइनमा बसेका कामदारलाई बाहिर हिँड्न रोक्ने, निर्माण सामग्री लैजाँदा प्रहरीलाई विक्रेता र उपभोक्ता दुवैले जानकारी गराउनु पर्ने, नदीजाने सामग्रीहरू सूर्योदयदेखि सूर्यास्तसम्म कहीँ पनि नरोकी सञ्चालन गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर 15 निर्माण भइरहेको राष्ट्रिय गौरवको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम पनि छिट्टै थाल्ने आयोजनाले जनाएको छ। नवलपरासी बर्दघाट सुस्ता पूर्वको बुलिङटार गाउँपालिका 4 अर्खलाको चुली बजा गाउँमा गोली लागेर एकजना पुरूष घाइते हुनुभएको छ। घाइते बुलिङटार गाउँपालिका 4 46 वर्षीय नरबहादुर मगरको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ। हिजो दिउँसो 4 बजेको समयमा भरुवा बन्दुकको गोली लागेर मगर घाइते हुनुभएको र उहाँको ढाडमा गोली लागेको प्रहरीले जनाएको छ। बन्दुक बोकी बाँदर लखेट्न जाने क्रममा अचानक लड्न गई उक्त बन्दुक पड्किँदा उहाँ घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न र घटनास्थलबाट भरुवा बन्दुक एक नाल समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। तर अचानक लड्न गएकोमा ढाडैमा कसरी गोली लाग्यो भन्नेमा घटना थप शंकास्पद रहेको जनाइएको छ। गाउँमा राजनीतिक दबाव दिएर घटना लुकाउन खोजिएकोले सत्य तथ्य छानबिन गर्न आवश्यक रहेको स्रोतले बताएको छ। दुम्सी मार्नका लागि बन्दुक हानेको तर व्यक्तिलाई लाग्न गई घाइते भएको घटनालाई आफै लडेर गोली लागेको भन्न बाध्य गराइएको स्रोतले बताएको छ। ढाडमा गोली लागेकाले घटना शंकास्पद छ। एसपी दीपक रेग्मी भन्नुभएको छ, घर नजिकै जंगलमा बाबु छोरा भरुवा बन्दुक लिएर गएको जानकारी पाएका छौं। थप अनुसन्धान हुँदैछ। घटनापछि जिल्लाबाट प्रहरी निरीक्षकको टोली त्यसतर्फ पुगेको थियो। मध्यविन्दु नगरपालिका वडा नम्बर 11 दमार चोकबाट प्रहरीले 2 किलो 40 ग्राम गाँजा बरामद गरेको छ। गराती प्रहरी टोलीद्वारा चेक जाँच गर्ने क्रममा वडा नम्बर 15 बस्ने वर्ष 28 चेत बहादुर नेपालीको साथमा रहेको बोराभित्र गाँजा फेला पारी पक्राउ गरिएको र लागू औषध गाँजा मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ। मस्जिद मदरसा जिल्ला स्तरीय अनुगमन समितिले पश्चिम नवलपरासीको पालीनन्दन गाउँपालिकामा पर्ने मस्जिद मदरसाको अनुगमन गरेको छ। मुस्लिम आयोगले नवलपरासीका मस्जिद र मदरसाहरू अनुगमन गर्न भेष बहादुर खरेलको संयोजकत्वमा गठन गरेको जिल्ला स्तरीय अनुगमन समितिले उक्त गाउँपालिकामा पर्ने 14 मस्जिद मदरसाहरूको अनुगमन गरेको समिति सदस्य हैदर अली मोमिनले जानकारी गराउनु भएको छ। अनुगमनको क्रममा मस्जिद मदरसाहरूमा कुनै पनि जमाती वा अपरिचित व्यक्तिहरू लुकेर नबसेको र सामाजिक दूरी सहित लकडाउन को पालना गरेको पाइएको समिति सदस्य बुद्धन अलीले जानकारी दिनुभएको छ। पूर्वी चितवनको कालिकादोई स्थित प्रकाश मेडिकलमा बिरामीको मृत्यु भएको भन्दै आफन्तहरूले मेडिकल घेराउ गरेका छन्। आज बिहान पेट दुखेर मेडिकल पुग्नु भएकी 25 वर्षीय निर्माया थिङको सोही मेडिकलमा मृत्यु भएको निर्मायाका श्रीमान भीम मोक्तानले बताउनु भएको छ। मेडिकलमा उपचारमा लापरवाही भएको र उहाँको थप उपचारका लागि मेडिकलले भरतपुर पठाए पनि पुरानो मेडिकलमा पुग्दा श्रीमतीको मृत्यु भइसकेको मोक्तानले बताउनु भएको हो। पर्सा जिल्लाको ठोरी 5 सुवर्णपुर घर भएका उनीहरू हाल कालिका 1 लंका लाइनमा भाडामा बस्दै आएका थिए। मेडिकल संचालक प्रकाश रिजालले बिरामीको पेट दुखेकाले दुखाई कम गराउने डिप्लोफेनिक र ग्यास्ट्रिकको सुक्राफिल औषधि दिई भरतपुर पठाइएको बताउनु भएको छ। मेडिकल संचालक रिजाललाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय टाँडी लगेको प्रहरीले जनाएको छ। अहिले मृतकको शव सरकारी अस्पतालमा पोस्टमार्टमको लागि राखिएको प्रहरीले जानकारी दिएको हो। लकडाउनको समयमा रगत अभाव भएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट दुई युवा संगठनहरूले भरतपुरमा रक्तदान कार्यक्रम गरेका छन्। अनारा शिविर चितौन र राष्ट्रिय युवा संघ चितौनले आज भरतपुर एघारका दुई स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेका हुन्। भरतपुर महानगरपालिका वडा नम्बर एघार स्थित युनाइटेड टेक्निकल कलेज र कैलाश टोलमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा आठ महिला सहित 85 जनाले रक्तदान गरेको अनारा शिविर चितौनका संयोजक प्रकाश आचार्यले जानकारी दिनुभएको छ। दियालु परिवार नारायणगढले आज भरतपुर महानगरपालिका वडा नम्बर एक अन्तर्गत रहेको नारायणीपति स्थित कमजोर आय भएका व्यक्तिहरूलाई राहत वितरण गरेको छ। 64 जनाका प्रति व्यक्ति 10 केजी चामल, आधा लिटर तेल, 200 ग्राम मस्यौरा, 1 केजी नुन र 1 केजी केराउ वितरण गरिएको हो। विक्रम सम्बत 2035 सालमा स्थापित दियालु परिवार नारायणगढले महिला तथा बालबालिकाको क्षेत्र, वातावरण, प्राकृतिक प्रकोप, खानेपानीको क्षेत्रहरूमा कार्य गर्दै आइरहेको संस्थाले वडाको समन्वयमा सहयोग गरेको हो। यता जयश्री फुड्स प्राली गैंडाकोटले वडा नम्बर सातका विपन्न परिवारलाई आज राहत वितरण गरेको छ। जयश्रीका प्रबन्धक अमितका अनुसार आज विपन्न परिवारहरूको लागि वडाको समन्वयमा राहत वितरण गरेको जानकारी दिनुभएको छ। किवानीस इन्टरनेशनल तथा सिभिटान क्लबका प्रतिनिधि दीपक भण्डारीले देवचुलीका एकजना अपाङ्गता भएका व्यक्तिलाई व्हील चेयर प्रदान गर्नुभएको छ। देवचुली 15 सालघारीका झाँक्री बुढा भनेर चिनिने बलराम तामाङलाई सहयोगी सामग्रीको रूपमा भण्डारीले व्हील चेयर उपलब्ध गराउनु भएको स्थानीय जीवन श्रेष्ठले जानकारी दिनुभएको छ। विगत दुई वर्षदेखि अपाङ्गता जीवनयापन भोग्नुभएका वृद्ध तामाङको आर्थिक अवस्थामा समेत कमजोर रहेकाले सहयोग गर्न आग्रह गरेपछि किवानीस प्रतिनिधि भण्डारीले सहयोग गर्नुभएको श्रेष्ठले बताउनु भएको छ। तामाङका दुवैवटा खुट्टा नचल्ने भएको दुई वर्षभन्दा बढी भएको जनाइएको छ। निजी प्रयोगशालाहरूले पनि मापदण्ड पूरा गरेर कोविड 19 को परीक्षण गर्न पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको मीडिया ब्रिफिङमा आज मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कोविड 19 को परीक्षण गर्न न्यूनतम मापदण्ड सम्बन्धी निर्देशिका जारी गरिएको भन्दै मापदण्ड पूरा गरेका निजी प्रयोगशालाहरूले मन्त्रालयसँग अनुमति लिएर परीक्षण गर्न सक्ने बताउनु भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि पीसीआर प्रविधिबाट कोरोनाको परीक्षण शुरू भएको जानकारी दिँदै उहाँले अब देशभर पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्ने प्रयोगशाला 16 पुगेको बताउनु भएको छ। डाक्टर देवकोटाले कोरोना संक्रमणले आगामी दिनमा कस्तो रूप लिन्छ र संक्रमितको संख्या कस्तो रहन्छ भन्ने विषयले लकडाउन निर्धारण गर्ने पनि बताउनु भएको छ। नेपालमा संक्रमणको दोस्रो चरणमै सीमित राख्न क्वारेन्टाइनको पूर्ण रूपमा पालना गर्नुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। अहिले देशभर 106 जना आइसोलेसनमा रहेको पनि उहाँले बताउनुभयो। गृह मन्त्रालयले लकडाउनको उल्लंघन बढ़ेको भन्दै कड़ाई गर्न मातहत निकायलाई निर्देशन दिएको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन लगाएको लकडाउनमा कड़ाई गर्न गृह मन्त्रालयले सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभएको छ। सड़कमा सवारी साधनको चाप बढ़ेको र लकडाउन खुकुलो भएको गुनासो बढ़ेपछि गृह मन्त्रालयले आज सुरक्षा निकाय र 77 जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गर्दै पास बिनाका सवारीलाई चल्न नदिन भनेको हो। गृहको परिपत्र लगतै प्रहरीले लकडाउन उल्लंघन गर्नेहरूलाई कार्यवाही पनि थालेको छ। केही दिन यता स्थानीय तहले आफ्ना क्षेत्रमा बस्नेहरूलाई काठमाडौँबाट लगिरहेका थिए। यसै गरी विराटनगरबाट करिब 100 जनाको हारेमा यात्रु काठमाडौँ गएका छन्। विजय खबरमा अब पालो भएको छ कृषि खबरको। गैंडाकोटका कृषकले समयमै मल पाउन नसकेको गुनासो गरेका छन्। लकडाउनको यो अवस्थामा सहकारी मार्फत मल बिउ उपलब्ध गराउने काम भइरहँदा गैंडाकोट नगरपालिकामा रहेको विनायक कृषि सहकारीले कृषकलाई मल बिउ कसरी वितरण गरिरहेको छ भनी सहकर्मी हिमा अर्यालले सहकारीका सचिव टीकाराम सुवेदीलाई सोध्नु भएको छ।
अहिले यति बेला हामीले जुन लकडाउन सुरु भइसकेपछि सुरुको स्तरमा त अलिकति समस्या नै भयो, हामीले त्यहाँ भएको मलहरू पनि बिक्री गर्न सकेनौँ केही समय। त्यसपछि अनि हामी त्यहाँको मललाई चाहिँ किसानहरूलाई अब कसरी बिक्री वितरण गर्ने त भन्ने उद्देश्यका साथ हामी त्यहाँ एउटा मिटिङमा छलफल पनि गरौँ। हामी एउटा पक्ष राखेर उहाँहरूको निर्देशन अनुसार पनि अब यहाँ समस्या भयो र यसलाई कोही कोहीमा अथवा वार्डवारमा लगेर वार्डवारबाट वितरण गरिदिनु भयो भने अलिकति भिडभाड कम हुन्छ, अब सामाजिक दूरी पनि कायम गर्नुपर्छ, अब किसानको राहत पनि पाउनु पर्छ भन्ने कुराहरू भयो। अनि त्यसपछि हामी सुरुको त्यहाँ भएको हाम्रो स्टक मल पनि त्यही हिसाबले वार्डवारमा लगेर वितरण गरौँ। अनि त्यसपछि दोस्रो चरणमा अब हामीले त्यहाँ भएको पनि सिद्धि दोस्रो चरणको मल चाहिँ हामी कृषि सामग्री कम्पनी औषधिबाट हामीले माग गरौँ त्यहाँ भएको मल पनि कोपाको हिसाबले दिने हामीले चिज हामीले ल्याएर फेरि पुनः वितरण गरौँ
हजुर
अहिले पनि हामी फेरि त्यहाँ औषधिमा मल आइरहेको छ दुर्गन्धबाट आइरहेको हुनाले हामीले त्यहाँबाट ल्याउने सुविधा त पाइरहेका छौँ हामीसँग एरियामै डिएपी मलहरू छँदैछ हामी वितरण गरिरहेको छौँ
हजुर यो सुरुवातमा अलिकति गाह्रो भयो स्टक भएको मलहरू दिन पनि भन्नुभयो यहाँले के कारणले चाहिँ गाह्रो भएको थियो सुरुमा
हामी जबको लकडाउन हुँदा बित्तिकै हाम्रो कार्यालयहरू पनि बन्द गरौँ केही दिनलाई
हजुर
अनि त्यस बन्द भएको अवस्थामा किसानहरूलाई पनि आवश्यकता पर्ने समय पनि अब यो पानी परेको होइन अब खेती लगाउने समय पनि भएको हुँदा किसानहरूलाई पनि अलिक अभाव भएको
हजुर
अनि हामी चार पाँच दिन बन्द गरिसकेपछि अनि अब खोलेर दिउँ भन्ने क्रममा कार्यालय खोल्दाखेरि किसानहरूको अत्याधिक भिड त्यहाँनिर चाहिँ देखियो सबै किसानहरू एकैचोटि चाहिँ आउनु भयो अनि उहाँहरूलाई अनि सामाजिक दूरी काम गर्न पनि अलिक कठिनाइ भयो एकैचोटि अब यो सकिँदैन भन्ने प्रशासनबाट पनि त्यस्तो निर्देशन भयो अनि फेरि हामी त्यसलाई बन्द गरौँ बन्द गरिसकेपछि अनि पुनः पछि चाहिँ हामी वार्डमा लगेर अब यसलाई सहजीकरण कसरी गर्नु छ भन्ने हिसाबले वार्डमा लगेर त्यहाँ भएको मल दियो
हजुर त्यो वार्ड मार्फत मल दिनुभयो पहिलो पटक तपाईँहरूले त्यसपछि अहिलेको अवस्थामा चाहिँ कसरी दिइराख्नु भएको छ अहिले जुन कृषकहरूलाई आवश्यकता लिन आउनु भएको छ नि
अहिले त हामी 11 बजेदेखि 3 बजेसम्म तिनीहरू सहकारीको छ
हजुर
त्यही भएर अब उहाँहरूलाई आवश्यक अनुसारको मल बिउहरू पाइ नै राख्नु भएको छ त्यहाँ सबै उपलब्ध गराउँदाखेरि
भनेको बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म चाहिँ विनायक सहकारी संस्था खुला रहन्छ आवश्यक परेका कृषकहरू चाहिँ आउन सक्नुहुने भयो कृषकको माग अनुसार मल र बिउ दिन सकेको अवस्था छ त
अहिले तत्कालको अवस्थामा त हामी अब डिएपी मल हामीसँग प्रशस्तै छ
हजुर
उहाँहरूलाई चाहिएको जति मल लगेर हामी सरकारबाट लानु पनि लानुभएको छ जति आवश्यक गइरहेको छ युरियामा अलिकति समस्या थियो युरिया पनि हामीले अहिले पछिल्लो चरणमा आइसकेपछि अब आवश्यक अनुसार बोरा माग्ने किसानहरूलाई पनि हामी दिइरहेकै छौँ अहिले हाललाई त्यस्तो समस्या छ
अब यो बिस्तारै धानको बिउ राख्ने समय पनि सुरु हुँदैछ अब बिउको सवालमा चाहिँ कस्तो तयारी गरिराखेको छ सहकारीले
अनि बिउलाई त नगरपालिका मार्फत अहिले हामीले खासै त्यस्तो कोर्डिनेसन पनि गरेनौँ अब त्यहाँबाट हामी अलिकति सरसल्लाह गर्न पनि बाँकी छ अब हाम्रो इन्टरनल रूपमा सहकार संस्थाले त्यहाँबाट अस्ति हामी मिटिङ राखेर अब धानको बिउ खरिद गर्ने भनेर अन्य जातको बिउहरू त्यस्ता सिड कम्पनीहरूसँग खरिद गर्ने भनेर हामी निर्णय गरेर अब त्यसको त्यो धानको बिउ बढ्ने तयारी नै छौँ हामी
विजय खबरमा अब पालो भएको छ आजको सरकारको कोरोना भाइरस COVID-19 त्रासका बीच जनमानसमा सूचना सम्प्रेषण गर्न पत्रकार अग्र पंक्तिमा रहेर कार्य गरिरहेका छन् जनताको सूचना पाउने हक पूरा गर्न दिनरात नभनी फिल्डमै रहेर पत्रकारले काम गरिरहेको समय नवलपुरमा पत्रकार महासंघले उनीहरूको सुरक्षाका लागि के गरिरहेको छ भनी सहकर्मी माया कणेलले नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज राणा भाटलाई सोध्नु भएको छ
पत्रकार भनेको सुरक्षाकर्मी स्वास्थ्यकर्मी जस्तै अग्रपक्तिमा अग्र मोर्चामा रहेर अगाडि बढिरहेको सन्दर्भ हो त्यस कारणले हामी पत्रकारहरू फिल्डमा खटिँदाखेरि अत्यन्त सजग भएर अलिकति सुरक्षित भएर अगाडि बढ्नुपर्छ भन्ने पत्रकार महासङ्घले मान्यता पनि राखेको छ यो पत्रकार महासङ्घको केन्द्रीय सर्कुलर पनि यो छ त्यस कारणले हाम्रो नवलपुर जिल्लाको सन्दर्भमा कुरा गर्दाखेरि हामी कति जोखिममा छौँ चितवनमा पनि कोरोना भाइरसका बिरामी भेटिए अब त्यस कारणले पनि यो जिल्ला यो प्रदेश पनि गण्डकी प्रदेशमा पनि 2-2 कोरोना भाइरसबाट संक्रमित भएको प्रदेश हो त्यस कारणले यहाँका पत्रकारहरूलाई हामीले पत्रकार महासङ्घले प्रदेशले केही अगाडि 4-5 दिन अगाडि केही सामग्रीहरू सीमित सामग्रीहरू स्वच्छ सामग्रीहरू वितरण गर्यो र त्यो पर्याप्त छैन हामी पत्रकारले सीमित सुरक्षा सामग्रीहरू प्रयोग गरेर भोलिका दिनमा पत्रकार महासङ्घले फेरि आफै शाखाले आफै पनि खरिद गरेर यस्ता सुरक्षा सामग्रीहरू पत्रकारहरूलाई दिएर पत्रकारहरूलाई उपलब्ध गराएर समाचार सङ्कलनमा सहज होस् र यो कोरोना भाइरसको संक्रमणबाट बच्नका निमित्त पनि हामी महासङ्घले कुनै पनि अवस्थामा हरदम सहयोग गर्न पनि तयार छ पत्रकार महासङ्घले एउटा चाहिँ नेटवर्किङ के अरे को काम गरिरहेको छ र काठमाडौँमा यसको निमित्त पनि पत्रकार महासंघको केन्द्रीय समितिसँग मैले पटक पटक छलफल गरिरहेको छु। उहाँहरूसँग यो हामीलाई यो यो आवश्यक छ। N95 मास्क सबैभन्दा राम्रो मास्कको रूपमा लिइया छ। अरू मास्कको प्रयोग गर्दाखेरि त्यति चाहिँ उपयोगी छैन भन्ने कुराहरू पनि बजारमा आइरहेको छ। त्यस कारणले राम्रो सुरक्षा सामग्री दिन सकियो भने कमसेकम पत्रकारलाई कोरोना भाइरसबाट बचाउन सकिन्छ भन्ने कुरा हो। र महासङ्घ कुनै पनि अवस्थामा हरदम दिन रात महासङ्घका पत्रकार साथीहरू नवलपुरका साथीहरूलाई कुनै पनि असुविधा होस् भन्ने पक्षमा छैन। हरेक सुविधा दिन तयार छ। साथीहरूले मन फुकाएर भन्नुपर्छ, आफ्ना समस्याहरू राख्न राख्नुपर्छ महासङ्घसँग। राख्दाखेरि कुनै साथीहरू राहत नपाएर डेरामा बसेका साथीहरू पनि हुनुहुन्छ होला, उसलाई राहत दिनेदेखि सुरक्षा फिल्डमा खटिने जो फिल्डमा दिनरात खटिने साथीहरूलाई हरेक सुरक्षा सामग्री दिएर महासङ्घ आफैले खरिद गरेर पनि ती सुरक्षा सामग्री दिएर पत्रकारहरूलाई समाचार सञ्चालनमा सहजता ल्याउनका निमित्त महासङ्घ अगाडि बढ्न तयार छ।
यो जुन छिमेकी जिल्ला चितवन लगायतका अन्य स्थानहरूमा पत्रकारहरूमाथि भएका दुर्व्यवहारका कुराहरू आइरहेका छन्, नवलपुरमा त्यो हुन नदिन सजग छौँ कि छैनौँ हामी?
हामी अत्यन्त सजग छौँ। छिमेकी जिल्लामा चितवनमा दुईजना पत्रकारमाथि त्यहाँको प्रशासनले आजै मात्रै एउटा आक्रमण गर्यो, त्यो निन्दनीय छ। पत्रकार महासङ्घ त्यसको निमित्त त्यसका लागि निन्दा गर्छ। त्यस्ता कार्यहरू हुनु हुँदैन भन्ने मान्यता राख्छ। लोकतन्त्रमा त्यस्ता कार्यहरू भयो भने लोकतन्त्र फस्टाउनु पनि सक्दैन, पत्रकारिता अगाडि बढ्न पनि सक्दैन। सुरक्षा निकायको मिटिङमा पनि राखेको छु सिडियो, त्यहाँको प्रहरी प्रमुखदेखि सबै सुरक्षा निकायको के अरे बैठकमा पनि यो कुरा राखेको छु। नवलपुरका पत्रकारलाई समाचार सङ्कलनमा कुनै बाधा व्यवधान अवरोध नगर्नुहोला, मलाई भन्नुहोला, कुनै पत्रकारले पत्रकारलाई यसको चाहिँ मलाई जानकारी मलाई गराउनुहोला र मैले हरेक पत्रकारको यहाँका पत्रकारहरूको जिम्मा सुरक्षाका कुराहरू समाचार सङ्कलनका कुराहरूको जिम्मेवारी मैले दिन तयार छु र त्यसका निमित्त यहाँको प्रशासनले मलाई सहयोग गर्नुपर्छ, पत्रकार महासङ्घलाई सहयोग गर्नुपर्छ। पत्रकार महासङ्घ पनि सुरक्षा निकायलाई सहयोग गरेर अगाडि बढ्न तयार छ।
महासङ्घले पत्रकारका लागि राहत वितरण गर्ने कुरा अथवा समन्वय गर्ने कुरामा केही गर्छ कि गर्दैन?
यो जिल्लामा डेरामा बस्ने पत्रकार अथवा यो राहतको अभावका कारणले पसलहरू सबै बन्द छ, ट्रलर नपाएका कारणले, पारिश्रमिक नपाएका कारणले, त्यो सञ्चार माध्यमले उनीहरूलाई सहयोग नगरेका कारणले कोही पत्रकारहरू खान नपाएर अलिकति पेड लिएको अवस्था छ अथवा कुनै समस्याबाट आज के अरे समस्यामा पर्नु भएको छ भने पत्रकार महासङ्घलाई यहाँहरूले जानकारी गराउनुहोला। पत्रकार महासङ्घले कुनै पनि राहत जहिलेसम्म यो COVID-19 संक्रमण हट्दैन तब तहिलेसम्म पत्रकार महासङ्घ सिङ्गो पत्रकार महासङ्घले आफ्नो कोषबाट खर्च गर्ने गरेर सबै पत्रकार साथीहरूलाई जो पीडित छ सबै पत्रकार साथीहरूलाई राहत वितरण गर्छ।
लकडाउनको बेला गिटी बालुवा चोर्ने दुईवटा ट्र्याक्टरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। उप्सेकोट गाउँपालिका 4 झ्यालवासको गिरुबारी खोलाबाट कुलो सिंचाई मरमतका लागि भन्दै गिटी चोर्ने दुईवटा ट्र्याक्टर चोरमारा स्थित सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको हो। प्रहरीले N6T91 र N7T1402 नम्बरको ट्र्याक्टरलाई नियन्त्रणमा लिएर राखेको जनाएको छ। कोरोना संक्रमित वीरगंज महानगरपालिकाका नगरपालिकाका सफाई कर्मीको सम्पर्कमा आएका 33 जनाको PCR परीक्षणको लागि थ्रोट स्वाबको नमूना संकलन भएको छ। 3 विपक्षी दलले सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको निष्कर्ष निकालेका छन् र लोकतन्त्रवादी शक्तिलाई एकताबद्ध गरेर संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन्। आज कांग्रेस पार्टीकाले सानेपामा जनता समाजवादी दल र राप्रपा शीर्ष नेताहरूको बैठक बसेको थियो। बैठकले सरकार स्वेच्छाचारी र सर्वसत्तावादी भएको भन्दै एक भएर संघर्ष गर्ने निर्णय गरेका हुन्। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले एउटा अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अशिष्ट भाषा प्रयोग गरेको भन्दै रेडियो नेपालले माफी मागेको छ। विराटनगरबाट पठाइएका यात्रु काठमाडौँ प्रवेश नाका नागढुङ्गामा रोकिएपछि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले काठमाडौँले हेपा प्रविधि देखाएको बताउनु भएको छ। पूर्व सचिव भीम उपाध्यायलाई 25,000 धरोटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ। चीनको वुहान शहरबाट कोरोना भाइरसको महामारी विश्वभर फैलिएको थियो। हिजो त्यही वुहानमा कोरोना भाइरसका बिरामीको संख्या शून्यमा झरेको छ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा केपी शर्मा ओली र माधव कुमार नेपाल पक्षको छलफल सकिएको छ। छलफलबाट भोलि सचिवालय बैठक बोलाउने निष्कर्षमा नेताहरू पुगेका छन्। सुनसरी र ताप्लेजुङमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। कुवेत स्थित नेपाली दूतावासले कुवेतको महाबुला क्षेत्रमा बस्ने गैर कानूनी हैसियतका नेपाली कामदार आम माफीमा सहभागी हुने व्यवस्था मिलाइरहेको जनाएको छ। र कोरोना भाइरसका कारण विश्वभर हालसम्म 2,07,906 जनाको मृत्यु भएको छ भने 8,88,543 जना निको भएर घर फर्किएका छन्। कोरोनाबाट 3,14,073 जना संक्रमित भएका छन्। यिनै खबरहरूसँगै हामी अन्त्यमा आइसकेका छौं। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू। चितवनका दुई पत्रकारलाई प्रहरीद्वारा दुर्व्यवहार र गिरफ्तार। पत्रकार महासंघ चितवनद्वारा भर्त्सना। आगामी दिनमा घटना दोहोरिन नदिने प्रहरीको भनाई। महासंघलाई आएको सहयोग व्यक्तिले नबुझ्न पत्रकार महासंघ नवलपुरको आग्रह। ढाडमा गोली लाग्दा बुलिङटार चार पुली बजाएको एकजना घाइते। घटना शंकास्पद रहेको भन्ने अनुसन्धान जारी। नवलपुरमा 2 किलो 40 ग्राम लागू औषध गाँजा बरामद। महत्वपूर्ण आयोजना र अत्यावश्यक उद्योग सञ्चालन गर्न चितवन प्रशासनको अनुरोध। क्रिकेट रंगशालाको कार्य चाँडै शुरू हुने। पालीनन्दन गाउँपालिकाका विभिन्न मस्जिद र मदरसामा अनुगमन। र निजी प्रयोगशालाहरूले पनि COVID-19 परीक्षण गर्न पाउने। अनेर सदयु र राष्ट्रिय युवा संघको भरतपुरमा रक्तदान। 85 जनाले रगत दिए। हवस् त, नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइनमा www.vijayfm.org.np 101.6 विजय एफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभरकै साथ प्रसारण भइरहेको। साँझ 7 बजेको विजय खबर सकियो। प्राविधिक मित्र गगन गिरीलाई धन्यवाद। डोलराज राणाबाट बिदा हुन्छु। नमस्कार।